नमस्कार, नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा नीति अनुसन्धान प्रतिष्ठान हार्दिक स्वागत अभिवादन गर्दछ। सदाको बुधबार चाहिँ बिहान 7:40 बजे आज पनि हामी रेडियो नेपालको केन्द्रीय प्रसारण र एफएमको 98.100 र 103 MHz मार्फत तपाईहरूसँग भेटघाट गर्न आइपुगेका छौं। यो हाम्रो 51 श्रृंखला हो। तपाईले यो कार्यक्रम लगायत हाम्रा अघिल्ला कार्यक्रमहरू हाम्रो वेबसाइट www.pri.gov.np मा गएर सुन्न सक्नुहुनेछ। अबको 15 मिनट हामीसँगै रहनुहोला।
आजको कार्यक्रममा हामी यहाँहरूलाई जानकारी पीआरआईको गतिविधि र पीआरआईले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न दिएको सुझावको सेरोफेरोमा रहेर नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता हरि शर्मा न्यौपानेसँगको कुराकानी सुनाउनेछौ। कार्यक्रमको आरम्भ यो जानकारीबाट।
नीति अनुसन्धान प्रतिष्ठान हाल नारायण हिटी परिसरभित्र केशर महलको पूर्वपट्टि नारायण हिटीको पश्चिम ढोकाभित्रको पहिले राहदानी विभाग बसेको रातो घरको पहिलो तल्लामा सरेको जानकारी गराउँदछौ। हामी ज्ञानेश्वरबाट नारायण हिटी परिसर सरिसकेका छौं, यसैले याद गर्नुहोस् नीति अनुसन्धान प्रतिष्ठान नारायण हिटी परिसर।
यो जानकारीपछि अबको पालो पीआरआई गतिविधिको।
नीति अनुसन्धान प्रतिष्ठानले हालै आफ्नो पछिल्लो अध्ययन सार्वजनिक गरेको छ। विभिन्न मुलुकमा COVID-19 महामारीको अवस्था, व्यवस्थापनको अनुभव र सिकाइहरू विषयक अध्ययनमा विभिन्न मुलुक विशेषत जापान, अमेरिका, चीन, भारत, बंगलादेश, दक्षिण कोरिया, फिनल्याण्ड, थाइल्याण्ड र अस्ट्रिया लगायतका देशहरूले COVID-19 महामारीको रोकथाम तथा नियन्त्रण गर्न चालेका कदमहरू, महामारीको अवस्थामा सम्बन्धित सरकारहरूले लिएका नीतिहरू, भय गरेका अभ्यासहरू र सिकाइहरूको बारेमा अध्ययनमा विश्लेषण गरिएको छ। नेपालले COVID-19 संकटको शुरूआतदेखि खास गरी 2078 भदौ असोजसम्मको अवधिमा COVID-19 रोकथाम तथा नियन्त्रणका लागि गरेका प्रयासहरू, अवलम्बन गरेका नीतिगत व्यवस्था र गरेका अभ्यास, COVID-19 सन्दर्भमा भएका प्रयासका कारण समग्र स्वास्थ्य क्षेत्रमा देखिएका सुधार लगायतका विषयवस्तुबारे समीक्षा गर्दै विभिन्न विदेशी मुलुकहरूको अभ्यास र नेपालको अभ्यासको तुलना गरिएको छ।
नीति अनुसन्धान प्रतिष्ठानमा कार्यरत र प्रतिष्ठानभन्दा बाहिरका 18 जना अनुसन्धानकर्ताहरू अध्ययनमा संलग्न हुनुहुन्थ्यो। तपाईले यो अध्ययन नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट www.pri.gov.np मा गएर हेर्न तथा डाउनलोड गर्न सक्नुहुनेछ।
नीति अनुसन्धान प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत नेपाल सरकारको आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरू सुझावका रूपमा पठाउन माग गरे अनुसार प्रतिष्ठानले हालसम्म सम्पन्न गरेका र चालू रहेका अध्ययनहरूको निचोड, प्रतिष्ठानले सञ्चालन गरेका सार्वजनिक नीति संवादहरू र विभिन्न क्षेत्रबाट प्राप्त सुझावहरूलाई संश्लेषण गरी तयार गरिएका सिफारिशहरू पठाएको थियो।
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा पीआरआईले दिएको सुझाव लगायतका विषयमा पीआरआईका वरिष्ठ अनुसन्धानकर्ता डाक्टर हरि शर्मा न्यौपानेसँग हामीले कुराकानी गरेका छौं। सुनौ डाक्टर हरि शर्मा न्यौपानेसँगको कुराकानी।
डाक्टर हरि शर्मा न्यौपानेज्यू, कार्यक्रममा यहाँलाई स्वागत छ।
हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
नीति अनुसन्धान प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत नेपाल सरकारको आर्थिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरू सुझावको रूपमा पठाएको थियो। यो कार्यक्रम तयार गरुन्जेल नीति तथा कार्यक्रम आइसकेको छैन। हाम्रो यो कार्यक्रम प्रसारण हुँदा नीति तथा कार्यक्रम आइसकेको हुनेछ। हाम्रा श्रोतालाई प्रतिष्ठानको सुझाव बारे जानकारी होस् भनेर म यहाँ समक्ष पहिलो प्रश्न राख्न गइरहेको छु। वास्तवमा पीआरआईका सुझावहरू के थिए, छोटकरीमा बताइदिनुहोस् न।
यहाँले असाध्यै सान्दर्भिक विषयवस्तु उठाउनु भयो। नेपाल सरकारले भर्खरै बजेट नीति तथा कार्यक्रम तयार पारेर फेरि बजेट पेश पनि गर्ने बेला भएको छ। यो सन्दर्भमा चाहिँ हामीले विशेष गरी नीति अनुसन्धान प्रतिष्ठानले प्रधानमन्त्री कार्यालयलाई करिब एक महिना पहिला नै विभिन्न बुँदाहरू समेटेर पठाएका थियौँ। ती विभिन्न बुँदाहरू मध्येमा एउटा प्रक्रियागत थियो भने एउटा कार्यान्वयन तहका थिए, र विशेष गरी म यो प्रक्रियागत रूपमा जानुभन्दा पनि कार्यान्वयन तहमा लानुपर्ने नीतिका सुझावहरूको बारेमा यहाँ समक्ष राख्न चाहन्छु। र हामीले मुख्य गरी 11-12 बुँदामा चाहिँ सुझाव देखेछौँ। ती मध्येमा पहिलो बुँदामा हामीले अन्तर्राष्ट्रिय व्यापार घाटा कम गर्नुपर्ने नीतिहरूको बारेमा व्याख्या गरेका थियौँ। त्यही गरी हामीले पुँजीगत खर्च कसरी बढाउन सकिन्छ भन्ने विषय एउटा विषयवस्तु थियो, र सार्वजनिक सेवा प्रवाह र सुशासनको बारेमा तेस्रो पक्ष थियो, स्वास्थ्य तथा सामाजिक सुरक्षा क्षेत्रको सुधार र प्रभावकारी कार्यान्वयनको विषयमा चौथो विषय थियो, यसै गरी विद्यालय तथा उच्च शिक्षाको सुधार, सड़क दुर्घटना कम गर्ने, निर्वाचन प्रक्रिया र प्रणालीमा सुधार गर्ने, सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गर्ने, र विज्ञान प्रविधि र प्रवर्धन नवप्रवर्धनलाई विकास गर्ने, र अति कम विकसित राष्ट्रको हैसियतबाट हामी भर्खरै स्तर उन्नति हुने सन्दर्भमा छौँ। त्यसो हुँदाखेरि हामीले यो संक्रमणकालीन समयमा के गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले चाहिँ सुझाव दिएका थियौँ, र यसको साथसाथै अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको हक र हितको संरक्षण कसरी गर्न सकिन्छ, कूटनीतिक कौशलता कसरी ल्याउन सकिन्छ भन्ने विषयवस्तुहरूको साथसाथै प्रमाणमा आधारित नीति तर्जुमा र समीक्षाको लागि हामीले गर्नुपर्छ भन्ने विषयहरू मुख्य गरी हामीले समेटेका थियौँ।
विशेष गरी यो नीति तथा कार्यक्रम भनौँ अथवा बजेटको कुरा गर्नुपर्दाखेरि चाहिँ हाम्रो अवस्था के छ भनेदेखि, हामी अहिले भर्खर डाक्टर साहबले भन्नु पनि भयो, व्यापार घाटा चाहिँ एकदम अति नै उच्च छ भनेर। त्यसको लागि चाहिँ कृषिमा उत्पादन बढाउनु पर्ने उत्पादकत्वका कुराहरू छन्, त्यसै गरी पेट्रोलियम पदार्थका आयातलाई अलिकति घटाउनु पर्ने कुराहरू छन्। यसमा चाहिँ वास्तवमा कस्तो के कस्तो प्रतिशत छ र त्यसलाई कम गर्न कसरी सकिन्छ, आँकडाले के भन्छ त्यो केही बताइदिउँ न।
मुख्य गरी हामीले यो अन्तर्राष्ट्रिय व्यापार घाटा कम गर्नको लागि 5 बुँदालाई केन्द्रित गरेर हामीले सुझाव दिएका थियौँ। ती 5 बुँदाहरू मध्येमा पहिलो बुँदा थियो कृषि वन तथा मत्स्य क्षेत्रको उत्पादकत्व वृद्धि, उत्पादन वृद्धि रहेछ र व्यवसायीकरण थियो, र यसमा चाहिँ हामीले विशेष गरी कृषि क्षेत्रको व्यापारको सन्दर्भमा हामीले हेर्ने हो भनेदेखि हाम्रो चाहिँ आयात असाध्यै बढेको छ, र अहिलेको हालको सन्दर्भमा हेर्दाखेरि करिब करिब अघिल्लो वर्षको कुरा हेर्दाखेरि 20-21% चाहिँ आयात चाहिँ कृषि तथा वनजन्य वस्तुहरूबाट हुने गरेको छ। यो सन्दर्भमा चाहिँ हामीले विशेष गरी अब कृषि क्षेत्रलाई हामीले परम्परागत ढङ्गबाट मात्रै सोच्यौँ, हामीले अहिलेसम्म हेर्दाखेरि पनि हामीले के भन्छौँ भने कृषिलाई व्यवसायीकरण गर्ने, कृषिमा अनुदान दिने, कृषिमा मल तथा बिउको सुनिश्चितता गर्ने विभिन्न नीतिहरू वर्षेनी राख्दै आएका छौँ। यी दोहोरिएका विषयहरू पनि हुन्, तर हाम्रो कार्यान्वयन र सम्बन्धित मन्त्रालयले गर्ने कार्यान्वयनको परिपाटीको बिचमा तालमेल त्यति देखिएन, जसको कारणले हरेक वर्ष कृषिजन्य वस्तुहरूको आयात प्रशस्त बढेर गयो। यसमा विशेष गरी चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा के छ त भन्दाखेरि, अहिले पनि हामीले हेऱ्यौँ भने उन्नत बिउको उपलब्धता, मलको उपलब्धता, पशु नस्लको उपलब्धता, त्यसको साथसाथै कृषिसितलाई दिने सेवा र हामीले प्रयोग गरेको प्रविधिको बारेमा हामीले राम्रोसँग समीक्षा गर्नुपर्ने स्थिति आएको छ, र यसमा अब हामीले चाहिँ के भने परम्परागत र अलिकति सुधारिएको प्रविधिमा मात्र केन्द्रित नभएर हामीले उच्च स्तरको प्रविधि भित्राउनुपर्ने अवस्था रहन्छ। किनभने उच्च स्तरको प्रविधि भित्राउँदाखेरि हामीले अत्याधिक उत्पादकता बढाउन सक्छौँ, र त्यो प्रविधि भनेको अटोमेटेड र सेमी अटोमेटेड हुन्छ। यस्तो प्रविधिमा हामीले गयौँ भने त्यसले चाहिँ के भन्दा उत्पादक बढ्ने हुँदा युवालाई पनि हामीले त्यसमा आकर्षित गर्न सक्छौँ। र दोस्रो पक्ष भनेको जहाँ घना बस्तीहरू रहेको छ, सहरहरूमा बसेका छन्, उदाहरणको लागि काठमाडौँ भनौँ, काठमाडौँको जनसङ्ख्या र काठमाडौँको कृषिजन्य वस्तुको माग कति हुन्छ भनेर हामीले आँकडा निकाल्न सक्छौँ। त्यसको आधारबाट काठमाडौँको आसपासका जिल्लाहरूमा विशेष गरी नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, चितवन, धादिङ यस्ता जिल्लाहरूलाई चाहिँ विशेष कृषि उत्पादन पकेको घोषणा गरेर, र सहर केन्द्रित त्यस्तै प्रकारले विराटनगरको आसपासमा होस्, नेपालगञ्जको आसपासमा होस्, धनगढीको आसपासमा होस्, हामीले अत्याधिक जनसङ्ख्या रहेको त्यो जनसङ्ख्याको मागलाई आकलन गरेर त्यो मागलाई परिपूर्ति गर्ने गरी नजिकको क्षेत्रमा चाहिँ हामीले कृषिमा हुने लगानीलाई केन्द्रित गर्नुपर्छ, र हाम्रो सदैव रहेको मल बिउ र पशु नस्लको जुन चाहिँ समस्या छ त्यसलाई सहजीकरण गर्न सक्यौँ भने हामीले युवालाई आकर्षौँ। र कृषि क्षेत्रमा हामीले मुख्य ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि, हामीले सबै किसानहरू व्यवसायिक हुन्छन् भन्ने धारणा पनि रहेको पाइन्छ। हामीले के बुझ्नुपर्ने हुन्छ, व्यवसायिक हुनको लागि खेती खेती गरिने जमिनको साइज पनि ठुलो हुनुपर्ने हुन्छ। त्यसकारण हामीले सरकारले अघिल्लो वर्ष पनि ल्याएको थियो यो भूमि ब्याङ्कको अवधारणा, यस्ता अवधारणाहरूलाई हामीले मूर्त रूपबाट कार्यान्वयन गर्न सकेका छैनौँ। र कृषि वास्तवमा भनियो भने एउटा व्यवसाय हो र व्यक्तिगत व्यवसायको रूपमा उद्यमीको रूपमा त्यो देखा पर्छ। त्यसो भएको हुनाले हामीले कृषि क्षेत्रमा उद्यमी कसरी विकास गर्ने, वन क्षेत्रमा कसरी उद्यम विकास गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ।
अब धेरै विज्ञहरूले उठाउँदै आएको प्रश्न चाहिँ के छ भनेदेखि, नीति तथा कार्यक्रमहरू अमूर्त भए, जस्तो कि कृषि उत्पादनमा बढी जोड दिइनेछ भनेको छ, तर केमा हो कसोमा हो केही थाहा हुँदैन, सडक सञ्जालको विस्तारमा प्राथमिकता दिइनेछ आदि इत्यादि कुराहरू नीति तथा कार्यक्रममा आउँछन्। हामीले दिएका सुझावहरू कस्ता छन्, पीआरआई को दृष्टिकोण के छ, अनि यो अमूर्त भन्दा पनि मूर्त शैलीमा जानुपर्नेमा यहाँहरूको सोचाइ के छ?
वास्तवमा यहाँले असाध्यै राम्रो र सान्दर्भिक प्रश्न उठाउनु भयो। साँच्चै नै हो, नीति तथा कार्यक्रम केही रूपमा पढ्दाखेरि अमूर्त देखिए तापनि यसमा के हुन्छ भने नीति तथा कार्यक्रमकै आधारबाट बजेट कार्यक्रम आउने भएको हुनाले नीति तथा कार्यक्रममा व्याख्या गरिएका चिजहरूलाई बजेट कार्यक्रममा मूर्त रूपमा ल्याउन सकिन्छ। यद्यपि नीति तथा कार्यक्रममा पनि हामीले लक्ष्य उन्मुख बनाउन सकिन्छ। जस्तै उदाहरणको लागि यहाँले कृषिको कुरा उठाउनुभयो, हाम्रा कतिपय कुराहरूमा कृषिको उत्पादकता बढाइनेछ भन्ने मात्रै राखिएको हुन्छ। कृषिको उत्पादकता अहिले कति छ र आउँदो कति वर्षसम्ममा हामीले कति पुर्याउने हो भन्ने कुरा विशेष गरी बजेट कार्यक्रम र सेक्टरल कार्यक्रममा आउने गरेको छ। तर हामीले नीति तथा कार्यक्रममा पनि हाम्रो यो सालबसाली भएको हुनाले सालबसाली कार्यक्रममा कतिपय अवस्थामा राख्न सान्दर्भिक नदेखिए तापनि तर त्यो चिज दोहोरिँदाखेरि पनि राख्दा राम्रो हुन्छ। र यसलाई राख्दाखेरि हामीले के भन्नुपर्छ भने हामी अहिलेको हाम्रो अवस्था यस्तो छ के राख्ने भन्ने विषयमा पनि हामीले कृषिकै कुरा यहाँले उठाउनु भएको सन्दर्भमा हामीले कृषिको व्यापार घाटा आयातलाई हामी हेर्न सक्छौँ। हाम्रो धेरै आयात हुने वस्तु कुन हो कृषिको, त्यो वस्तु हाम्रो हावा पनि हाम्रो जमिनमा हाम्रो भूगोलमा उत्पादन हुन सक्छ कि सक्दैन, यहाँ उत्पादन हुन नसक्ने त आयात नै भइहाल्छ तर यहाँ हुन सक्ने, जस्तै अहिले अत्याधिक आयात हुने भनेको धान र चामल हो। म भर्खरै भैरवादेखि लिएर कतिपय ठाउँमा गएको थिएँ, हाम्रो यहाँको धान चामल उत्पादन उद्योगहरूले धान नपाएर भारतबाट समेत लिएर आउँछन्, त्यो कुरा यथार्थ हो। हामीले त्यो यथार्थलाई हामीले सम्झाउनुपर्छ, त्यसलाई रियलाइज गर्नुपर्छ र हामीले त्यसको आधारबाट, जस्तै यदि हामीले चामलको आयात अत्याधिक छ, तरकारीको आयात अत्याधिक छ भने हामीले ती कृषि वस्तुहरूलाई नै प्राथमिकता दिएर त्यसको लागि निश्चित अहिलेको आयातको अवस्था यस्तो छ, यति वर्षभित्र हामी यसरी आयात घटाउँछौँ, यसको लागि यतिवटा व्यवसाय प्रवर्धन गर्नका लागि यो कामहरू यति वर्ष गर्छौँ भनेर हामीले तोक्न चाहिँ सकिन्छ।
हस्, डाक्टर हरि शर्मा न्यौपानेज्यू जुन समय दिनुभयो त्यसको लागि कार्यक्रमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद।
श्रोता, अहिले सुन्नुभयो नेपाल सरकारको वार्षिक नीति र कार्यक्रमको सेरोफेरोमा रहेर हाम्रा प्रतिनिधिले डाक्टर हरि शर्मा न्यौपानेसँग गर्नुभएको कुराकानी। श्रोता, हाम्रो अबको कार्यक्रम यानि कि 52 श्रृंखला अर्थात डेट 18 गते प्रसारण हुने कार्यक्रम नेपाल सरकारको आर्थिक वर्ष 2079-80 को बजेटमा केन्द्रित रहनेछ। सुन्न नछुटाउनुहोला।
नीति अनुसन्धान प्रतिष्ठान हाल नारायण हिटी परिसरभित्र केशर महलको पूर्वपट्टि नारायण हिटीको पश्चिम ढोकाभित्रको पहिले राहदानी विभाग बसेको रातो घरको पहिलो तल्लामा सरेको जानकारी गराउँदछौ। हामी ज्ञानेश्वरबाट नारायण हिटी परिसर सरिसकेका छौ, यसैले याद गर्नुहोस् नीति अनुसन्धान प्रतिष्ठान नारायण हिटी परिसर।
हवस् श्रोता, आजलाई नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रम यति नै। जेठ 18 गते फेरि भेटघाट गर्ने बाचा सहित कार्यक्रमबाट आज्ञा चाहन्छौ। तपाईँको दिन शुभसँग बितोस्। नमस्कार।